आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जाओ आओ
यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। आज हामी प्रेरित त्यस अध्यायबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी देख्छौ पाउल महासभाको सामुन्ने आफ्नो बचाउको निम्ति भाषण दिन्छन्। पाउल अहिले कैदी छन् र हामी उसको जीवन एक कैदीको रूपमा पछ्याउनेछौ। यस बिन्दुबाट अगाडि हामी पाउल आफ्नै निम्ति र आफ्नो सेविकाको बचाउन सफाई दिएको देख्छौ। तिनी धेरै शासकहरूको अगाडि देखा पर्नेछन्। यहुदीहरू तिनको हत्याको निम्ति गुप्त योजना गरिरहेकोले गर्दा तिनलाई कैसरियामा लगिनेछ। तिनको अन्तिम निवेदनहरू र तिनलाई रोममा पठाउन भन्दा दुई वर्ष अघि तिनले त्यहाँ कैदमा दुई वर्ष बिताउनेछन्। तपाईँलाई यादै होला, हामीले पहिले उल्लेख गरिसकेका छौं कि त्यहाँ सधैँ केही विवादस्पद कुराहरू र केही भिन्नै विचार रहेको छ यस विषयमा कि पाउल यरूशलेममा जानुपर्ने थियो कि नजानुपर्ने। जब तिनी यरूशलेममा गए कि तिनी परमेश्वरको इच्छा अनुसारमा थिए। म विश्वास गर्छु कि तिनी पूर्ण रूपमा परमेश्वरको इच्छामा थिए। म सोच्दछु जब हामी जति अगाडि बढ्छौं हामी थाहा पाउँछौ पटक पटक कि परमेश्वरको इच्छामा पाउल थिए। यो सत्य हो कि त्यहाँ तिनलाई गिरफ्तार गरिए र यो सत्य हो कि तिनले त्यहाँ अति नै नमज्जाको समय वा कठिन समय अनुभव गरे। तर यसको मतलब यो होइन कि तिनी परमेश्वरको इच्छामा छैनन्। जब हामी अगाडि बढ्छौं हामी देख्नेछौ कि यो मानिसको जीवनमा परमेश्वरको हात भएको। मित्र, यो उही प्रभु जो पाउलको जीवनमा चाल लिनुभएको थियो आज तपाईँ र मेरो जीवनमा पनि चाल लिन चाहनुहुन्छ। अनि यो बेग्ला बेग्लै तरिकामा हुन सक्छ। यो खालि पाउलको जस्तो हुनै पर्छ भन्ने केही छैन। उहाँले हामीलाई हाम्रो जीवनहरूमा अगुवाई, मार्गदर्शन र दिशा निर्देशन दिनुहुन्छ। हर पल र हर क्षण हर कदमहरूमा हामीले देखिसकेका छौं कि कसरी रोमी मुख्य कप्तानले सेनापतिले पाउललाई गिरफ्तार गरी कैदखानामा हाली उसलाई कोर्रा लगाउन गइरहेका थिए। तर तिनले उसलाई कोर्रा लगाउन साहस गरेनन् किनभने तिनले थाहा पाए कि पाउल रोमी नागरिक थिए। तिनी यस कुरामा छक्कै परे। यो कुरा देखेर कि पाउल यहुदी भएर पनि ग्रीक बोल्न सक्थे र रोमी नागरिक पनि थिए। पाउल अति नै शिक्षित प्रतिभाशाली व्यक्ति थिए। अहिले महासभा जब अनि जहाँ धार्मिक शासकहरू भेला हुन्छन् तिनीहरू उसलाई जाँच र केरकार गर्न चाहन्छन्। पाउल यहाँ महासभालाई आफ्नो स्तर आफ्नो आचरणको वर्णन गर्न चाहँदैनन्। प्रभुले पाउललाई उत्साह दिनुहुन्छ। त्यसपछि हामी देख्छौ मानिसले पाउललाई मार्न गुप्त योजना गरेकोले गर्दा कैसरियामा पठाइन्दछ जहाँ फेलिक्सको अघि पाउल देखा पर्दछन्। त सबभन्दा पहिले हामी देख्नेछौ महासभाको अगाडि पाउलको बचाउको निम्ति भाषण वक्तव्य। पाउल महासभाको अगाडि उभिएका छन्। प्रधान पुजारी र समितिहरू पनि त्यहाँ उपस्थित छन्। प्रधान पुजारी पाउलप्रति अति नै अशिष्ट व्यवहार देखाउँछन्। दुई पदमा भनिएको छ, यस कुरामा प्रधान पुजारी हननियाले तिनको छेउमा उभिरहनेहरूलाई मुखमा हिर्काउने हुकुम दिए। तीन पदमा भनिएको छ, तब पाउलले उनलाई भने, हे चुन पोतेको भेतो,
तिमीलाई पनि परमेश्वरले प्रहार गर्नुहुनेछ। तिमी व्यवस्था बमोजिम मेरो इन्साफ गर्न बसेर कि व्यवस्थाको विपरीत मलाई हिर्काउने हुकुम दिन्छौ? यसरी हिर्काउनु चाहिँ रोमी नियम अनुसार र महासभाको नियमको विरूद्ध थियो। दोषी नठरिएको मानिसलाई पिट्नु वा दण्ड दिनु एकदम अनियमित थियो। त्यो हुकुम दिने चाहिँ प्रधान पुजारी रहेछन् भनी नजानेर पाओले उसलाई एउटा चुन पोतेको भित्तो भने। त्यस्तो भित्तो बाहिर राम्रो देखिने तर भित्रपट्टि भत्किन लागेको हुन्छ। यसले मुख्य यहुदीहरूलाई चुन लगाइराखेको चिहान जस्ता छन् भनी भन्नुभएको थियो। ती यहुदी अगुवाहरू बाहिर असल परे तर भित्र चाहिँ तिनीहरू भ्रष्ट र दुष्ट थिए। यस घटनाबाट हामी के सिक्न सक्छौ भने कुनै कुनै बेलामा हामीले दुष्ट मानिसहरूको विरूद्धमा प्रष्टसँग बोल्नुपर्छ, जो अनियमित रूपमा हामीलाई सताउन चाहन्छन्, दुःख दिन चाहन्छन्। अनि यो निश्चय नै अनुचित कुरा होइन। चार पदमा भनिएको छ, अनि छेउमा उभिनेले भने, के त परमेश्वरको प्रधान पुजारीको अपमान गर्छस्? मैले पहिले पनि भनिसकेको छु कि पाउलले यो हिर्काउन हुकुम दिने व्यक्ति चाहिँ प्रधान पुजारी थिए भनी जानेका थिएनन्। निश्चय नै उसले प्रधान पुजारीलाई राम्ररी चिन्दथे। पाउलको जीवन परिवर्तन हुनुभन्दा पहिले उनी फरिसी थिए। यसकारण मलाई लाग्छ यो अर्को कारण हो कि पाउलसँग दृष्टिमा केही समस्या थियो र राम्रो देख्न सक्दैनथ्यो। जब हामी पत्रहरूमा प्रवेश गर्छौ हामी अर्को कथनहरूको पत्ता लगाउनेछौ जुनले संकेत गर्दछ पाउलसँग आफ्नो दृष्टिमा केही समस्या थियो। चार पदमा भनिएको छ, अनि छेउमा उभिरहनेले भने, के त परमेश्वरको प्रधान पुजारीको अपमान गर्छस्? पाँच पदमा भनिएको छ, तब पाउलले भने, भाइ हो, उहाँ प्रधान पुजारी हुनुहुन्छ भन्ने मलाई थाहा थिएन, किनकि लेखिएको छ तैंले आफ्ना जनताको शासकको खराबी नबोल्नु। पाउलले व्यवस्थाको र नियमको विवरण सहित जान्दथे। पाउल राम्ररी जान्दथे कि व्यवस्थाले अगुवा र शासकहरूलाई आदर गर्न भनी आज्ञा गर्दछ। यो कुरा हामीले पनि बुझ्न आवश्यक छ। हामीले आफ्नो शासक र अधिकारीहरूको आदर गर्नुपर्छ किनकि तिनीहरू परमेश्वरबाट नियुक्त भएका हुन्छन्। पाउलले रोमी 13 अध्यायको 7 पदमा लेखे, तिर्नुपर्ने कुरा सबैलाई तिर, कर तिर्नुपर्नेलाई कर, महसुल तिर्नुपर्नेलाई महसुल, डराउनु पर्नेहरूसँग डराऊ, आदर गर्नुपर्नेलाई आदर गर। यो चाखलाग्दो कुरा छ कि पाउलले यो त्यो समयमा लेखे जब नेरो रोमी साम्राज्यको सिंहासनमा सम्राट थिए। अनि नेरो दुष्ट र पागल मानिस थिए। थपदमा भनिएको छ, तर त्यस महासभामा एक दलले सदुकी र अर्को दल फरिसीहरू रहेछन् भन्ने थाहा पाएर पाउलले उच्च स्वरमा भने, भाइ हो, म त फरिसीहरूका छोरो फरिसी नै हुँ। मरेकाहरूको आशा र पुनरुत्थानको कारण मेरो मुद्दा चलिरहेछ। हामी अझ धेरै पाउलको पृष्ठभूमिको थाहा पाइरहेका छौं। उसको बुबा पनि फरिसी थिए, सम्भवत अति नै धनवान र प्रभावशाली व्यक्ति। पाउल आफ्नो बचाउको बयानलाई निरन्तर अगाडि बढ़ाउन दुई समूह बीच फूट झगडाको उत्पन्न गराउने कथनको प्रयोग गर्छन्। यहाँ मुख्य मामला ख्रिष्टको पुनरुत्थानको बारेमा होइन। यो खालि यही कुरा हो कि फरिसीहरूले मृतकहरूको पुनरुत्थानमा विश्वास गर्थे र यो तिनीहरूको महिमित आशा थियो, जबकि सद्दुकीहरूले यसको विश्वास गर्दैनथे। यसरी हामी देख्छौ कि पाउल यही कुरालाई आदर विषय बनाएर तिनीहरू बीच फाटो गराउँछन्। 7-9 पदमा भनिएको छ, तिनले यसो भनेपछि फरिसीहरू र सदुकीहरूमा मतभेद भयो र भीड़मा फाटो पर्यो, किनकि सदुकीहरू भन्छन् कि पुनरुत्थान स्वर्गीय दूत आत्मा भन्ने केही पनि छैन, तर फरिसीहरू ती सबै मान्छन्। त्यही ठूलो होला मचियो र फरिसी दलका कोही शास्त्रीहरू खड़ा भएर यसो भन्दै प्रतिवाद गर्न लागे, यस मानिसमा हामी केही खराबी पाउँदैनौ, यदि आत्मा वा स्वर्गीय दूतले तिनलाई यसो भनेका हुन् भने के त? अहिले फरिसीहरू पाउलको बचाउमा उभिन्छन्। जब तिनीहरूले थाहा पाए कि पाउल फरिसी थिए, तिनीहरूले उसलाई बचाउनलाई उसको वरिपरि घेरो हाले, मतलब उसको बचाउमा आए। अनि 10 पदमा भनिएको छ, त्यहाँ ठूलो मतभेद भएपछि उनीहरूको हातबाट पाउल लुसलास पारेलन् भन्ने डरले सेनापतिले सिपाहीहरूलाई तल गएर तिनलाई उनीहरूको बीचबाट बलसफतसँग ल्याएर डाइरेक्ट भित्र लैजानु भनी आज्ञा दिए। अगाडि हामी देख्छौ प्रभु पाउल कहाँ प्रकट हुनुहुन्छ। 11 पदमा भनिएको छ, भोलिपल्ट राति प्रभुले तिनका नजिक उभिएर भन्नुभयो, साहस गर पाउल, किनकि जसरी तिमीले यरूशलेममा मेरो विषयमा गवाई दियौ त्यसरी तिमीले रोममा पनि गवाई दिनै पर्छ। मित्र, फेरि यो पदको कुराबाट हामी यो थाहा पाउँछौ कि यरुसलेममा पावल जाने कुरामा तिनी परमेश्वरको इच्छा बाहिर थिएनन्। परमेश्वरको आत्माले पावललाई चेतावनी दिनुभएको थियो कि यदि तिनी यरुसलेममा गए त्यहाँ तिनले कठिनाई समस्या र सांगला र गिरफ्तारको झेल्नेछन्। यो कुरा थाहा पाए तापनि पावल यरुसलेममा गए र त्यस शहरमा प्रभु येशूको गवाही दिए। अहिले परमेश्वर उसलाई भन्नुहुन्छ जसरी उसले यरुसलेममा प्रभुको निम्ति साक्षी दिए त्यसरी नै रोममा पनि साक्षी दिनेछन्। यो परमेश्वरको विधि हो। पावलले कहिले पनि त्यस्तो तरिकामा यरुसलेममा गवाही दिने अवसर अघि पाएका थिएनन्। अहिले परमेश्वर उसलाई रोममा प्रभुको गवाही दिन अवसर दिन गइरहनु भएको छ। यो परमेश्वरको इच्छा हो कि पावल रोममा पनि जानुपर्छ। मित्र, यो कुराको ध्यान दिन महत्वपूर्ण कुरा हो कि पावलले प्रभुबाट कुनै हब्की पाएनन्। उहाँ भन्नुहुन्न, हेर पावल, मैले तिमीलाई यरुसलेममा नजान भनेको थिए किनभने त्यहाँ तिमीले समस्याको कठिनाईको झेल्नुपर्ने थियो। बर प्रभुले उसलाई उत्साह दिनुभयो। उहाँ यो माध्यमको पावललाई रोममा गवाहीको निम्ति पठाउन प्रयोग गरिरहनु भएको छ। अगाडि हामी देख्छौ पावलको विरूद्ध यहुदीहरूले षड्यन्त्र रच्छन्। 12-15 पदमा भनिएको छ, बिहान उज्यालो भएपछि यहुदीहरूले आपसमा गठ्ठा बाँधेर पावलको हत्या नगरिन्जेलसम्म केही नखाने र नपिउने शपथ खाए। यो षड्यन्त्र गर्ने मानिसहरू 40 पनि बढ़ी थिए। यिनीहरूले मुख्य पुजारीहरू र धर्मगुरूहरू कहाँ गएर भने, पावलको हत्या नगरेसम्म हामी केही खाने छैनौं भनी हामीले दृढ शपथ खाएका छौं। यसकारण तपाईहरू र महासभा मिलेर सेनापतिलाई अपील गर्नुहोस् र त्यसको मुद्दाको निर्णय अझ ठिक रूपले गर्नुपर्छ भन्ने बहाना बनाई त्यसलाई झिकाउनुहोस् अनि त्यो यहाँ आउनसाथ हामी त्यसको हत्या गर्न तयार रहनेछौ। यो चाहिँ पावललाई मार्ने षड्यन्त्र थियो। अनि 16-18 पदमा भनिएको छ, अब पावलको भानिसले यो षड्यन्त्र थाहा पाएर ब्यारेकभित्र गई पावललाई सुनाइदियो। तब पावलले कप्तानहरूमध्ये एकजनालाई बोलाएर भने, यस युवकलाई सेनापति कहाँ पुर्याइदिनुहोस् किनकि यसको उहाँसँग केही भन्ने कुरा छ। यसकारण उनले त्यसलाई लिएर सेनापति कहाँ पुर्याएर भने, बन्दी पावलले मलाई डाकेर यस ठिटालाई तपाई कहाँ लैजानु भनेको छ, तपाईलाई भन्नुपर्ने केही कुरा छ। अरे मित्र, पावल रोमी नागरिकको रूपमा आफ्नो अधिकारको अभ्यास गरिरहेका छन् जुन गर्न तिनीहरूसँग पूर्ण अधिकार छ। उही समयमा हामी यहाँ पावलको परिवारको बारेमा पनि केही कुरा जान्दछौ। हामी देख्छौ कि तिनीसँग एक दिदी वा बहिनी थियो जो आफ्नो परिवारसँग यरुसलेममा रहन्थे। 19-22 पदमा भनिएको छ, सेनापतिले त्यसको हात समातेर एकातिर लगी एकान्तमा सोधे, तैले मलाई भन्ने कुरा के हो? त्यसले भन्यो, यहुदीहरूले पावलको विषयमा अझ राम्ररी सोधपूछ गर्ने न्यु गरी भोलि तिनलाई महासभामा ल्याइदिनुहोस् भनी तपाईसँग अनुरोध गर्ने मत्तो गरेका छन्। तर तपाईले तिनीहरूको कुरा नमान्नुहोला किनकि तिनीहरू मध्ये 40 पनि बढ़ी मानिसहरूले तिनको हत्या नगरुन्जेल केही खानपान नगर्ने शपथ खाएर तिनलाई मार्नलाई ढोकेर बसेका छन् र अब तिनीहरू तपाईँको वचनको आशा गरी तयारीमा छन्। यसकारण सेनापतिले त्यस ठिटालाई यसो भनी आज्ञा दिएर पठाए, तैले मलाई यो खबर दिएको कुरा कसैलाई नभन। यस तरिकामा मुख्य कप्तान सेनापतिलाई पावलको विरूद्धमा रचिएको षड्यन्त्रको बारेमा थाहा भयो। यही केही कुराको हेर्न केही क्षण रोकियौं। आजकल त्यहाँ थुप्रै अति नै आत्मिक देखा पल्टिने विश्वासीहरूको समूहहरू छन् जसले मलाई भन्दछन् कि जस्तो सुक्कै बिमार हुँदा पनि डाक्टरहरू कहाँ नगए चंगाईको निम्ति प्रभुमा मात्र विश्वास गर। अमित्र, म निश्चय नै प्रभुमा वा प्रभुलाई विश्वास र भरोसा गर्छु। मैले उहाँलाई विश्वास र भरोसा गरेको पनि छु। तर म विश्वास गर्छु कि हाम्रो बिमारलाई निको पार्न उहाँले डाक्टरहरू औषधिहरूको पनि प्रबन्ध गरिदिनुहुन्छ। पावलको निम्ति आफ्नो भानिसलाई यो कुरा भन्नलाई अति नै सजिलो कुरा थियो। यो कुरा मलाई भनेकोमा तिमीलाई धेरै धन्यवाद, तर म चाहिँ परमप्रभुमा विश्वास र भरोसा गरिरहेको छु। त्यसकारण तिमी आफ्नो घरमा जान सक्छौ। प्रभुले हरेक कुरा सम्हाल्नुहुनेछ, ठिकठाक गर्नुहुनेछ। अह, पावलले यो भनेन। बरु हामी यो कुरा देख्छौ कि पावलले आफ्नो रोमी नागरिकताको अवसरको प्रयोग गरे जुन तिनी कहाँ उपलब्ध थियो र उसले सो षड्यन्त्रको कुरा बताउनलाई आफ्नो भानिजलाई मुख्य कप्तान कहाँ पठाए। मित्र, यो स्पष्ट छ कि परमेश्वर यी माध्यमहरूको प्रबन्ध गरिदिनुहुन्छ र उहाँ हामीबाट यो आशा गर्नुहुन्छ कि हामीले यसको प्रयोग गरेको। यसको अर्थ यो होइन कि हामी प्रभुलाई विश्वास र भरोसा गरिरहेका छैनौ। बरु उहाँको उद्देश्यको पूरा गर्न विधिहरूको र माध्यमहरूको प्रयोग गर्न परमेश्वरलाई विश्वास गरिरहेका छौं। यसपछि हामी देख्छौ पावललाई कैसरियामा पठाइन्दछ, किनकि पाउलको भानिजद्वारा मुख्य कप्तानलाई सम्पूर्ण कुराहरू अवगत हुन्छ कि यहुदीहरू उसलाई मार्न षड्यन्त्रमा छन्। त्यस पदमा भनिएको छ, त्यसपछि तिनले कप्तानहरूमध्ये दुईजनालाई बोलाएर भने, आज राति 9 बजेतिर 200 सिपाहीहरू, 70 जना घोडचढी, 200 भालावालाहरू चाहिँ कैसरियासम्म जान तयार पारिराख, अनि पाउलको निम्ति पनि घोडाको व्यवस्था गर र उनलाई सुरक्षा साथ हाकिम फेलिक्स कहाँ पुर्याउ। अहिले पाउललाई सुरक्षाको साथ कैसरियामा लगिन्छ। तिनको अगाडि पछाडि दुई सुबेदारको नेतृत्व मुनि 200 जना सिपाहीहरूको कड़ा सुरक्षाको बीचमा कैसरियामा लगिन्छ। यसले यो कुराको प्रकट गर्दछ कि पाउल निश्चय नै खतरामा थिए। त्यहाँ कुनै सन्देह थिएन कि यहुदीहरू हरेक पल उसलाई मार्ने दाउमा थिए भन्ने कुरामा। मुख्य कप्तान सेनापतिले पाउललाई कैसरियामा बड़ा हाकिम फेलिक्सको सामने देखा पर्न पठाउँछन्। रोमी बड़ा हाकिम वा राज्यपालहरूसँग आफ्नो हेडक्वार्टरहरू कैसरियामा थियो र कहिलेकही बेला बेलामा मात्र यरुसलेममा बड़ा हाकिम जाने गर्दथ्यो। पिलातससँग आफ्नो हेडक्वार्टर त्यहाँ थियो। रोमी शहरको विध्वंसहरू र भग्नावशेषहरू अझै त्यहाँ छन्। यो समुद्र किनारमा रहेको सुन्दर रमणीय स्थान थियो। अहिले पाउललाई कैसरियामा फेलिक्सको अगाडि देखा पर्न पठाइयो। यसले चाहिँ पाउललाई यरुसलेममा खतराबाट हटाउनेछ। 25 पदमा भनिएको छ, यिनले यसो यस किसिमको पत्र पनि लेखे, अनि 26-30 पदमा भनिएको छ, माननीय हाकिम फेलिक्सलाई क्लाउडियस लुसियसको अभिवादन। यस मानिसलाई यहुदीहरूले पक्रेर मार्न खोजेका थिए, तर यो नागरिक रोमी नागरिक रहेछन् भन्ने मैले थाहा पाई फौजसँग त्यहाँ पुगे यसलाई छुटाए। कुन अभियोगमा तिनीहरूले यसलाई दोष लायक रहेछन् भन्ने जान्ने इच्छाले मैले यसलाई तिनीहरूको महासभामा ल्याए। तिनीहरूले व्यवस्थाको प्रश्नबारे यसलाई दोष लायक रहेछन्, तर ज्यान सजाय अथवा कैद गर्नुपर्ने माफिकको केही दोष मैले भेटाइन। यस मानिसको विरूद्ध षड्यन्त्र हुँदैछ भन्ने कुराको सूचना मलाई दिइयो र यसलाई तुरन्तै तपाईँको सामने पठाएको छु र यसको विरूद्ध दोष लाउनेहरूलाई पनि तपाईँको सामुने बयान दिनु भनी आदेश दिएको छु। यो मुख्य सेनापति कप्तानले बड़ा हाकिम फेलिक्सलाई पठाएको पत्र थियो, जो कैसरियामा रहन्थे। अनि 31-35 पदमा भनिएको छ, यसैले आज्ञा पाए बमोजिम सिपाहीहरूले पाउललाई राति नै एन्टिपाटिसमा पुर्याए। घोडचढीहरूलाई तिनको साथ जान त्यहाँ छोडेर अर्को दिन तिनीहरू ब्यारक फर्के। कैसरियामा पुगेपछि तिनीहरूले हाकिमलाई पत्र बुझाए, पाउललाई पनि उनको सामुने हाजिर गराए। उनले पत्र पढेपछि तिनी कुन जिल्लाका हुन् भनी सोधे। तिनी किल्कियाका हुन् भन्ने थाहा पाएपछि उनले भने, तिमीलाई अभियोग लाउनेहरू आएपछि तिम्रो मुद्दा सुन्नेछु। अनि उनले तिनलाई हेरोदले बनाएको दरबारमा राख्न भनी हुकुम गरे। एन्टिप्याट्रिस यरुसलेमबाट 18 कोस टाढामा पर्थ्यो। त्यही एउटै रातमा तिनीहरू त्यहाँसम्म पुगे। ती सिपाहीहरू अवश्य छिटो हिँडे। बिहान यरुसलेमका यहुदीहरूबाट पाउललाई केही खतरा भएन, अनि 70 जना घोडचढीहरूले मात्र तिनलाई अझै 15 कोस टाढा रहेको कैसरियामा पुर्याए, जहाँ रोमी बड़ा हाकिम रहन्थे। महासभाका यहुदीहरू पाउललाई दोष लगाउन नआउँछसम्म बड़ा हाकिम फेलिक्सले पर्खने निश्चय गरे। यति बेला पाउलको कुरा सुन्नु भन्ने फेलिक्सको विचार भयो। बीचमा उनले पाउललाई सुरक्षित रूपमा हेरोदले आफ्नो लागि बनाएको महलमा थुने। अमित्र, हामी यो कुरा थाहा पाउँछौ, उसका दोष लगाउनेहरू कैसरियामा तुरन्तै आए। तिनीहरूले पाउललाई पछ्याउन कुनै आपत्ति मानेनन्। जब हामी निरन्तर अगाडि बढ्छौं, मलाई लाग्छ कि तपाईँ पत्ता लगाउनुहुनेछ पाउलले आफ्नो निम्ति बचाउको निम्ति बोल्नभन्दा धेरै ख्रिष्टको लागि साक्षी दिइरहेका छन्। प्रभु येशूले भन्नुभएको थियो कि तिनी शासकहरू र बड़ा हाकिमहरू र राजाहरूको अगाडि साक्षी दिनेछन्, उसलाई तिनीहरूको अगाडि ल्याइनेछ। यो परमेश्वरको विधि हो, योजना हो, र परमेश्वर आफ्नो उद्देश्यको पूरा गरिरहनु भएको छ।
Deknalai Yesu janiku, jangan cok. अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।